यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाई सम्पन्न, भोलिसम्ममा ढुवानी पनि सकिने निर्वाचन आयोगद्वारा जानकारी। पाँच दलीय गठबन्धन टुटाउने षड्यन्त्र असफल पार्न नेपाली कंग्रेसका कार्यकर्तालाई प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। नेपाललाई मध्यम आय भएको देशमा स्तरोन्नति गर्ने लक्ष्यमा सघाउन अमेरिकाले 79 अर्ब 71 करोड़ रूपियाँ अनुदान उपलब्ध गराउने र कोरोना महामारीका कारण हालसम्म करिब 1,50,00,000 मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको अनुमान।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनटीटीभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। निर्वाचन आयोगले भोलिसम्ममा सम्पूर्ण मतपत्रको ढुवानी सम्पन्न हुने जनाएको छ। आयोगले आज काठमाण्डुमा गरेको नियमित मीडिया ब्रिफिङमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै मतपत्रको छपाई सकिएको र भोलि बेलुकासम्ममा ढुवानीको काम समेत सकिने बताउनुभयो। प्रवक्ता पौडेलले मधेस प्रदेशका जिल्लाहरू बाहेक अन्य जिल्लाको मतपत्र ढुवानी सकिएको र मधेसका जिल्लाहरूमा भोलि नै गन्तव्यमा पुग्ने गरी ढुवानीको व्यवस्था मिलाएको जानकारी दिनुभयो। निर्वाचन आयोगले वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूलाई अति जरूरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ। यस्तै आयोगले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आदेश दिएको र विशेष कारण परेको अवस्थामा बाहेक काममा खटिन इन्कार गर्ने कर्मचारी लाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्न समेत निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।
वैशाख 30 गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशका 2078 बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरूरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ। साथै मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश जारी गरेको छ।
यस्तै आयोगले हालसम्म निर्वाचन आचार संहिता उल्लंघन गर्ने 37 व्यक्ति तथा राजनैतिक दलहरूलाई स्पष्टीकरण सोधेको र प्राप्त स्पष्टीकरणमाथि आयोगले अध्ययन गरिरहेको प्रवक्ता पौडेलले बताउनुभयो। निर्वाचन आयोगले वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनको दिनको 48 घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवत जावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाउने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन वैशाख 27 गते मंगलबार राति 12 बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवत जावत बन्द गर्न र मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। यसै गरी वैशाख 27 गते राति 12 बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री, वितरण र सेवन सख्त निषेध गर्न गृह मन्त्रालयलाई लेखी पठाउने पनि आयोगले निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनु भएको छ। पाँच दलीय गठबन्धनले आज चितवनमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभयो। अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको र गठबन्धनलाई 10-20 वर्ष लैजान आफू प्रतिबद्ध रहेको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभयो। दलहरूबीचको एकताबाटै राजसंस्था फाल्न सफल भएको भन्नुहुँदै अध्यक्ष नेपालले संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धनमा एकता आवश्यक भएको बताउनुभयो। उहाँले दक्षिणपन्थी गठबन्धनलाई मद्दत पुग्ने र लोकतान्त्रिक गठबन्धनलाई आघात पुग्ने गरी नलाग्न आग्रह पनि गर्नुभयो। आमसभामा नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय निर्वाचनसम्म पनि गठबन्धन हुने दावी गर्नुभयो। वरिष्ठ नेता पौडेलले गठबन्धनका कारण संघीय र प्रदेशमा सरकार बनेको भन्नुहुँदै गठबन्धनको माध्यमबाट बीपीको सपना साकार हुने बताउनुभयो। जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले संघीयता विरोधी फैलाइएका भ्रम चिर्नका लागि पाँच दलीय गठबन्धनको आवश्यकता रहेको बताउनुभयो। कंग्रेसका सह महामन्त्री महालक्ष्मी डीना उपाध्यायले पाँच दलीय गठबन्धनका दलहरूले इमानदारीतापूर्वक आफ्नो कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसले स्थानीय तह निर्वाचनमा विद्रोही उम्मेद्वार बनेकाहरू पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ। पार्टीका आधिकारिक उम्मेद्वार तथा पार्टीले समर्थन गरेका उम्मेद्वारका विरूद्ध विद्रोही उम्मेद्वार बनेका तथा त्यस्ता विद्रोही उम्मेद्वारका प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नेपाली कंग्रेसको विधान 2017 बमोजिम स्वतः रद्द हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। साथै त्यस्ता विद्रोही उम्मेद्वार त्यस्ता उम्मेद्वारका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेद्वार प्रस्तावक समर्थकहरूको अन्तिम नामावलीहरूको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपि सहित तत्काल केन्द्रमा पठाउन पार्टीका जिल्ला कार्य समितिलाई अनुरोध गरिएको मुख्य सचिव पौडेलले बताउनुभयो। नेपाली कंग्रेसले यही वैशाख 19 गते विज्ञप्ति मार्फत पार्टीका आधिकारिक उम्मेद्वार तथा पार्टीले समर्थन गरेका उम्मेद्वारका विरूद्ध विद्रोही उम्मेद्वारी दर्ता गराएका र त्यस्ता उम्मेद्वारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेद्वारीप्रति पुनर्विचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेद्वारी निष्क्रिय गर्न र आधिकारिक उम्मेद्वारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन अनुरोध गरेको थियो। गृहमन्त्री बालकृष्ण खाँडले स्थानीय तह निर्वाचनलाई स्वच्छ निष्पक्ष शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको रहेको बताउनु भएको छ। सप्तरीको राजविराजमा नेपाली कंग्रेसका कार्यकर्तासँगको भेटघाटमा आज उहाँले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन दिनुभयो। गृहमन्त्री खाँडले लोकतन्त्रलाई मजबूत बनाउनका लागि आगामी वैशाख 30 गतेको स्थानीय तह निर्वाचनमा मैत्रीपूर्ण रूपमा सहभागी हुन सबै राजनैतिक दल आग्रह गर्नुभयो। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउनु भएको छ। उहाँले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको स्पष्ट पार्नुभयो। नेपाली कंग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले आज नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवलमा आयोजना गरेको आमसभा मा महामन्त्री शर्माले समाजको हितलाई सम्झेर स्थानीय निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो। माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव छेत्रीले स्थानीय सरकारको अनुभूतिका लागि गठबन्धन बनाइएको बताउनुभयो। प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाद्वारा स्थानीय तह निर्वाचन 2079 सुरक्षार्थ रूपन्देही स्थित मजगावा इलाका र तनहु स्थित रिसिङ इलाकामा स्थापना गरेको कम्पनी अपरेटिङ बेस सीओबीको आज निरीक्षण गर्नुभएको छ। जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतहरूसँग सुरक्षा अवस्था र निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन समेत दिनुभयो। स्थानीय तह निर्वाचनका लागि कैलालीमा निर्वाचन केन्द्रित व्यवस्थापन कार्यलाई तीव्र पारिएको छ। निर्वाचन प्रशिक्षणसँगै मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने लगायतका महत्वपूर्ण कार्य पूरा भएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
प्रदेश निर्वाचन कार्यालय कैलालीले स्थानीय तह निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्यलाई तीव्रता दिएको हो। निर्वाचन कार्यालयका अनुसार मतदाताको अन्तिम नामावली प्रकाशन तथा उम्मेद्वारहरूलाई चुनाव चिन्ह प्रदान गर्नेदेखि निर्वाचन प्रशिक्षणसँगै मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने लगायतका निर्वाचन केन्द्रित महत्वपूर्ण कार्य पूरा भएको छ। प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्ट यति बेला मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतपत्र ढुवानी भई मतपत्र छुट्याउने कार्य भइरहेको बताउनुहुन्छ।
मतपत्र छुट्याउने काम भइरहेको छ र मतदान केन्द्रमा पठाउने सामग्रीहरूको तयारी अवस्थामा राखिसकेको अवस्था छ।
236 मतदान स्थल र 619 मतदान केन्द्र रहेको कैलालीमा स्थानीय तहको निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक 4,000 जनशक्ति खटिनेछन्। त्यसरी निर्वाचनमा खटिने सबै जनशक्तिको टुङ्गो लागिसकेको निर्वाचन कार्यालयले जनाएको छ। फेरि प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्ट,
मतदान केन्द्रमा खटिने जनशक्तिको मुख्य निर्वाचन अधिकारीको कार्यालय अन्तिम रूप प्रदान भइसकेको अवस्था छ। 27 गते मतदान अधिकारीहरू आफ्नो मतदान केन्द्र पुगिसक्छन्।
धनगढी उपमहानगरपालिका सहित 13 स्थानीय तह रहेको कैलालीमा 5,25,125 मतदाता रहेका छन्। वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा प्रमुख राजनीतिक दल सहितका गरी 3,072 जना उम्मेद्वार चुनावी मैदानमा रहेको र निर्वाचनबाट कैलालीमा 656 जना जनप्रतिनिधि चयन हुने निर्वाचन कार्यालयले जनाएको छ। जगत साउत, रेडियो नेपाल, धनगढी।
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै रूकुम पश्चिममा निर्वाचन सम्बन्धी गतिविधिलाई तीव्रता दिइएको छ। मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका लगायतका सामग्री जिल्लामा पुगिसकेको र सम्बन्धित मतदान केन्द्रमा पुर्याउने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय रूकुम पश्चिमले जनाएको छ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुम पश्चिममा पनि उम्मेद्वारहरूले प्रचार प्रसार र भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेका छन्। राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरू आफ्ना समर्थकहरूका साथ गाउँ नगरका मतदाताहरूसँग मत मागिरहेका छन्। आफूहरूसँग मत माग्न धेरै उम्मेद्वारहरू आए पनि जनताको सुख दुख हेर्ने र गाउँ नगरको विकासका लागि ध्यान दिने उम्मेद्वारहरू नै आफ्नो रोजाइमा पर्ने मतदाताहरू बताउँछन्। मुस्कोट नगरपालिका एक रुकुम पश्चिमकी बेलमती दमाई,
हामी जागिर नहुने केही नहुने मान्छेलाई रोजगारीको व्यवस्था, शिवमूलक कार्यक्रम केही पनि हामीलाई हेर्न सकोस्।
निर्वाचनका लागि मतदान केन्द्रहरूमा आवश्यक पर्ने मतपत्र, मतपेटिका लगायत सबै सामग्री जिल्लामा आइसकेको छ। उक्त सामग्री सबै क्षेत्रमा पठाउन काम भइरहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो।
निर्वाचनको लागि आवश्यक मतपत्र हाम्रो मुख्य निर्वाचन अधिकारीको कार्यालयमा चाहिँ पुगिसकेको छ। अब रुकुम जिल्लाको 139 मतदान केन्द्रमा जाने छ। हाम्रो सम्पूर्ण जिल्लैभरिको मतदाता 104,000 चाहिँ नयाँ परिचय पत्र बनाएर आएको छ। 28 र 29 गते वितरण गर्नेछन् र सम्पूर्ण मतदाताहरूलाई मतदान केन्द्रमा गएर आफ्नो मतदाता परिचय पत्र लिन हुनुहरूमा अनुरोध गर्दछ।
स्थानीय प्रहरी प्रशासनले जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्ति सुरक्षाको प्रत्याभूति गरिएकोले ढुक्क भएर मतदानमा सहभागी हुन सबैसँग अनुरोध गरेको छ। मतदान केन्द्रहरूको वर्गीकरण गरी त्यही अनुसारको सुरक्षा नीति अपनाइएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी दिल्ली खटकाको भनाइ छ।
जिल्ला तहबाट हामीले सुरक्षा व्यवस्था व्यवस्थित तरिकाले गरिएको छ। सबै मतदान केन्द्रहरू अनुगमन गरिएको छ र सुरक्षा कर्मीहरू सबैको खटन पटन भइसकेको छ।
स्थानीय तह निर्वाचनका लागि रुकुम पश्चिमबाट 377 पदका लागि 902 जनाको उम्मेद्वारी परेको छ, जसमा जिल्ला स्थित 10 राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरूको सहभागिता रहेको छ। 6 स्थानीय तह रहेको रुकुम पश्चिममा जिल्लाभर 104,482 जना मतदाताहरू रहेका छन्। मेघराज खटका, रेडियो नेपाल, रुकुम पश्चिम।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक आईजीपी बडुवा विरूद्धको रिट निवेदनको प्रारम्भिक सुनवाईमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश सुषमालता माथेमाको एकल इजलासले आज सो विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। अदालतमा विवादको अन्तिम सुनवाई आगामी जेठ 17 गते हुनेछ। आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनवाई गरिने र सो मिति सार्न नपाइने उल्लेख छ। सो अवधिभित्र दुवै पक्षले लिखित जवाब पेश गर्न आदेशमा भनिएको छ। बुधबारदेखि सुनवाई प्रारम्भ भएको विवादमा सरकारी पक्षले पनि बहस गरेको हुँदा समय अभावका कारण सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा आजका लागि राखिएको थियो। प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहलाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय विरूद्ध प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले यही वैशाख 19 गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकास सहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगको 15 स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने बताउनु भएको हो। उपराष्ट्रपति पुनले सुशासन, लोकतन्त्र र राष्ट्रको समृद्धिका लागि सूचनाको हकको ज्यादै महत्व रहेको उल्लेख गर्नुहुँदै जहाँ नागरिकको राज्य तथा सार्वजनिक निकायको काम कार्यवाहीमा सूचनाको सहज पहुँच हुन्छ, त्यहाँ सुशासन कायम हुने बताउनुभयो। देशभर आज 3,811 नमूनाको परीक्षण गर्दा थप 17 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 15 जना संक्रमण मुक्त भएका छन्। आज 92,088 जनाले कोरोना विरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। जुम्लाको तिला गाउँपालिकामा घर निर्माण गर्ने क्रममा पहिरो जाँदा दुईजना बालकको मृत्यु भएको छ। तिला गाउँपालिका दुई डुण्डेलीमा नयाँ घर निर्माणका लागि खनेको जगमाथिबाट सुक्खा पहिरो खस्दा 3 वर्षका शिशिर बोहरा र 3 वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्दले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीका कारण करिब 1,50,00,000 मानिसको मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ। गत 2 वर्षमा कोरोनाका कारण मृत्यु भएका मानिसको संख्या 13% बढ़ी भएको अनुमान गरिएको हो। डब्ल्यूएचओले कुल मृत्युदर संख्या 54,00,000 भनिए पनि धेरै जसो देशहरूले मृतकको संख्या राम्ररी गणना नगरेको हुन सक्ने आशंका व्यक्त गरेको छ। भारतमा मात्रै कोरोना संक्रमणका कारण 47,00,000 मानिसले ज्यान गुमाएका र संख्या विश्वकै करिब 1/3 रहेको बताइएको छ। भारत सरकारले यो संख्याबारे चासो देखाउँदै मृत्युदर गणनाबारे छलफल हुने बताए पनि अन्य देशहरूले यो संख्यामा सहमति जनाएका छन्। रूसले मारियोपोलको एजोबस्टाल स्टील कारखानामा आश्रय लिइरहेका करिब 200 जति युक्रेनीलाई सुरक्षित निस्कन 3 दिन युद्ध विराम गर्ने बताएको छ। युक्रेनी सेनाको नियन्त्रणमा रहेको मारियोपोलको यो एकमात्र क्षेत्र हो। यसअघिका युद्ध विरामलाई हेर्ने हो भने रूसले युद्ध विराममा पनि आक्रमण गर्ने गरेको युक्रेनले बताउँदै आएको छ भने आज पनि उनले आक्रमण गरेको बताइएको छ। यसैबीच रूसबाट तेल आयात गर्न प्रतिबन्ध लगाउने युरोपेली संघको प्रस्ताव विरूद्ध हंगेरीले भिटो प्रयोग गरी सो प्रस्ताव नमान्ने भनेको छ। रूसलाई दबाव दिन बेलायतले आज जापानसँग वार्ता गर्ने भएको संचार माध्यमहरूले बताएका छन्। बेलायतमा स्थानीय तह निर्वाचन अन्तर्गत आज मुलुकभर एकसाथ मतदान शुरू भएको छ। मतदाताहरूले यस निर्वाचनबाट इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा स्थानीय पार्षदहरू चुन्नेछन्। उत्तरी आयरल्याण्ड एसेम्ब्लीका लागि पनि मतदान भइरहेको छ। मतदान सकिए लगत्तै साँझदेखि नै मतगणना शुरू हुने र भोलिसम्ममा अन्तिम नतिजा आइसक्ने बताइएको छ। इंग्ल्याण्डमा स्थानीय निकायमा 300 स्थान रहे पनि आज 146 स्थानका लागि मात्र मतदान हुँदैछ।
केन्द्रीय तथ्याङ्क विभागले चालू आर्थिक वर्षको कुल गृहस्थ उत्पादन जीडीपीको वृद्धि दर 5.8% हुने अनुमान गरेको छ, जस अनुसार अर्थतन्त्रको आकार चालू आर्थिक वर्षमा 48,52,00,000,000,000 रूपियाँ हुनेछ। विभागले बिहिबार सार्वजनिक गरेको प्रदेशगत आर्थिक वृद्धिको विवरण अनुसार चालू आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गृहस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढ़ी हुने अनुमान गरेको छ। विभागले गरेको आर्थिक वर्ष 2078-79 को प्रादेशिक कुल गृहस्थ उत्पादन सम्बन्धी अध्ययन अनुसार कुल गृहस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा 36.9% हुने अनुमान गरेको हो। यस्तै सबैभन्दा कम कर्णाली प्रदेशको हुनेछ। कुल गृहस्थ उत्पादनमा कर्णाली प्रदेशको हिस्सा 4.1% हुने विभागको अनुमान छ। यस्तै चालू आर्थिक वर्षमा बागमती पछि कुल गृहस्थ उत्पादनमा बढ़ी योगदान पुर्याउने प्रदेशमा क्रमशः प्रदेश 1, लुम्बिनी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन्। चालू आर्थिक वर्षको 9 महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा अनुमानित तथ्याङ्क सार्वजनिक गरिएको विभागले जनाएको छ। नेपाललाई मध्यम आय भएको देशमा स्तर उन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले 79 अर्ब 71 करोड़ अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित अनुदान सहयोग सम्बन्धी हस्ताक्षर समारोहमा राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग यूएसएडकी निर्देशक सेपी दिह के वंशत र अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरी प्रसाद अर्यालले हस्ताक्षर गर्नुभयो। हस्ताक्षर समारोहमा मन्तव्य दिँदै निर्देशक के वंशतले 5 वर्षसम्म सञ्चालन हुने यस सहायताले अमेरिका र नेपाल बीचको सहयोग र सहकार्यको रूपरेखा प्रस्तुत गरेको बताउँदै नेपालको सामाजिक आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। अर्थ मन्त्रालयका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा परेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुर्याउने बताउनुभयो। सहायता रकमलाई सरकारको बजेट प्रणालीमा समावेश गरी गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ।
वहानुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार। अजय बमबाट
पाँचौं संस्करणको एभरेस्ट प्रिमियर लीग ईपीएल क्रिकेट आगामी कार्तिक 26 गतेबाट शुरू हुने भएको छ। आयोजक ईपीएल क्रिकेटले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पाँचौं संस्करणको प्रतियोगिता कार्तिक 26 गतिदेखि मंगसिर 10 गतिसम्म हुने जनाएको छ। यस मितिलाई नेपाल क्रिकेट संघ क्यानले समेत स्वीकृति दिएको ईपीएलले जनाएको छ। यस वर्षको ईपीएल अघिल्ला संस्करणहरूभन्दा भव्य हुने आयोजकले जनाएको छ। त्यसका लागि ईपीएलले कामहरू गरिरहेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै विश्वभरिका दर्शक र पहुँच बनाउन ईपीएलको यस संस्करण मुख्य भारतीय टीभी नेटवर्क, पाकिस्तान, बंगलादेश र अन्य थुप्रै देशमा प्रत्यक्ष प्रसारणको लागि तयारी भइरहेको आयोजकले जनाएको छ। ईपीएलका संस्थापक तथा सीईओ अमीर अख्तरले ईपीएल नेपालको गौरव भएको र यसले नेपाली क्रिकेटलाई बलियो बनाउने, रोजगारी सिर्जना गर्न तथा पर्यटन सम्भावितामा सुधार गर्न पनि मद्दत पुग्ने बताएका छन्। चितवन टाइगर्सले चौथो संस्करणको उपाधि जितेको थियो। नौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाड़ीका लागि कर्णाली प्रदेशले नगद पुरस्कारको घोषणा गरेको छ। गण्डकी प्रदेशमा आयोजना हुने नौ खेलकुदको पदक विजेताका लागि नगद पुरस्कार घोषणा गरिएको कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्जालले जानकारी गराउनुभयो। सदस्य सचिव विश्वमित्रका अनुसार स्वर्ण विजेताले जनै 2,00,000 नगद प्राप्त गर्नेछन् भने रजत विजेताले 1,50,000 र काँस्य पदक विजेताले 1,00,000 प्रदान गरिने सदस्य सचिव विश्वमित्रले जानकारी गराउनुभयो। नौ राष्ट्रिय खेलकुद जेठ 22 देखि 28 गतेसम्म हुनेछ। नौमा कुल 36 खेल समावेश गरिएको छ। कर्णालीले नौमा 27 खेलमा सहभागिता जनाउनेछ। खेलाड़ी, प्रशिक्षक र व्यवस्थापन गरी कर्णालीबाट 560 जनाको सहभागिता रहनेछ। नेपाल पुलिस क्लबले छैटौं संस्करणको आरबीबी एनबीए राष्ट्रिय महिला तथा पुरूष क्लब भलिबल लीग प्रतियोगितामा महिलातर्फ लगातार तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरी स्थित राखेपको कभर हलमा बिहिबार न्यू डायमण्ड स्पोर्ट क्लबलाई 3-0 सेटमा हराउँदै पुलिसले तेस्रो जित निकालेको हो। जितसँगै पुलिसले 3 खेलमा 9 अङ्क जोडेको छ। पुलिस शीर्ष स्थानमा रहेको छ। न्यू डायमण्डको यो लगातार तेस्रो हार हो। लीगमा पुरूषतर्फ 7 टीम र महिलातर्फ 5 टीमको सहभागिता रहेको छ। विजेताले 6,00,000, उपविजेतालाई 3,00,000, तेस्रोले 1,50,000 र चौथोले 75,000 प्राप्त गर्नेछन्।
अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 25.6 डिग्री सेल्सियस, न्यूनतम 18.1 डिग्री सेल्सियस। काठमाण्डौको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 25.9 मिलिमिटर। पोखराको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, वर्षा 78.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस र दिपालको अधिकतम 34.3 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाई सम्पन्न, भोलिसम्ममा ढुवानी पनि सकिने निर्वाचन आयोगद्वारा जानकारी। पाँच दलीय गठबन्धन टुटाउने षड्यन्त्र असफल पार्न नेपाली कंग्रेसका कार्यकर्तालाई प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। नेपाललाई मध्यम आय भएको देशमा स्तरोन्नति गर्ने लक्ष्यमा सघाउन अमेरिकाले 79 अर्ब 71 करोड़ रूपियाँ अनुदान उपलब्ध गराउने र कोरोना महामारीका कारण हालसम्म करिब 1,50,00,000 मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको अनुमान। हवस् त, साँझ 7 बजेको समाचार यति नै। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।